यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रतिवेदन 2082 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश। निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा लोकतन्त्र अझ बलियो भएको राष्ट्रपतिको विश्वास। आगामी 3 दिन कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको सम्भावना। आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र मध्य पूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानलाई युरोपियन युनियनका नेताहरूको आग्रह। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएकोमा निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास वृद्धि भई लोकतन्त्र अझै मजबूत भएको बताउनुभयो। राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागि परि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुशी प्रकट गर्नुहुँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, कर्मचारी सहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनौती र अन्यलका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्पन्न गरिएको बताउनु भएको छ। निर्वाचन आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ सांसदलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन गर्न सम्भव भएको र त्यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तिबाट सहयोग प्राप्त भएको बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यसपटक करिब 10 लाख युवा मतदाताले पहिलो पटक उत्साहपूर्ण रूपमा मतदान गरेको बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। आज कर्णालीमा पुगेर निर्वाचनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुग्नुभएको थियो। उहाँले जिल्ला स्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभयो। त्यसक्रममा उहाँले सीमित स्रोत साधन र कठिन भूगोलका बावजूद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय बासिन्दासँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। यसै क्रममा प्रधानमन्त्री कार्कीले जुम्ला स्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गर्नुभयो। आगामी 3 दिन कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, हावाहुरीका साथै हिमपातको सम्भावना रहेकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरेको हो। यसै गरी जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ। साथै दाङ, नेपालगंज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको विभागको भनाइ छ। विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा 119 किलोमिटर प्रति घण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको र हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत र संचार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। विभागले मौसम सम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको आज बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजीनामा दिनुभएको छ। उहाँले हिजो पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ। गत माघ एक गते सम्पन्न कंग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा थापा सर्वसम्मत निर्वाचित हुनुभएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश गरेको छ। अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि शुरू भएको सुनवाईपछि आज उक्त आदेश गरेको हो। नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 28,900 अमेरिकी डलर सहित तीनजना नेपाली नागरिकलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका एककी 45 वर्षीय अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका छकी 38 वर्षीय संगीता लामा तथा सिन्धुपाल्चोक लिसंकु पाखर गाउँपालिका सातका 47 वर्षीय विनोद लामा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। कम्बोडियामा अनलाइन ठगी लगायत गैर कानूनी काममा लगाइएका र बिना भिसा बसिरहेका 20 नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्ड स्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरूलाई आज स्वदेश फर्काइएको हो। विभिन्न व्यक्तिको प्रलोभनमा परि विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैर कानूनी काममा समेत लगाइएको पाइएको दूतावासले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले विश्वमा बढ़दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करूणा, अहिंसा र सह अस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताउनु भएको छ। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि शुरू तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा मन्त्री सिन्हाले विश्व शान्तिका लागि लुम्बिनीले पुनः एकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। मन्त्री सिन्हाले नेपाल आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाउँदै विश्व समुदायसँग सहकार्य गर्न चाहेको बताउनुभयो। नेपालका लागि चिनिया राजदूत चाङ मियो मिङले वर्तमान अन्तर्राष्ट्रिय परिवेश झन जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकूल हुने गरी बिना प्रतिस्पर्धा 15,05,000 रूपियाँको सम्झौता गरी कानूनले तोकेको सीमाभन्दा बढ़ी 58% पेस्की रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। चितवनमा रगतको अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपील गरेको छ। शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपीलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरूको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपील गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपियन युनियनका नेताहरूले मध्य पूर्वमा जारी युद्ध अन्त्य गर्नका लागि वार्ताका लागि अमेरिका र इरानलाई आग्रह गरेका छन्। मध्य पूर्वमा जारी युद्धको दीर्घकालीन विश्वव्यापी प्रभाव पर्ने भन्दै नेताहरूले तत्काल युद्ध विराम वार्ता गर्न आग्रह गर्नुभएको हो। बेल्जियमको ब्रसेल्समा युरोपियन युनियनको वार्ता हुनुअघि फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले युद्धका कारण मध्य पूर्वमा ऊर्जा केन्द्रहरू ध्वस्त हुँदा दीर्घकालीन असर पर्ने भन्दै अमेरिका इरान प्रत्यक्ष वार्ताका लागि आह्वान गर्नुभयो। इजरायलले इरानको ऊर्जा केन्द्रमा गरेको आक्रमणको प्रतिशोधमा इरानले कतार र साउदी अरेबियाको ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको छ। इरानले कतारको रास लाफेन ऊर्जा केन्द्रमा आक्रमण गरेपछि बेलायत र युरोपमा तेलको भाव झन बढ़ेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेर प्रति ब्यारल 115 अमेरिकी डलर पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल आयल निगमले आधा सिलिण्डर बजारमा पठाउन थालेपछि खाना पकाउने ग्यासको समस्या क्रमशः कम भएर गएको बताएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले बिहिबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै खाना पकाउने ग्यासको अभाव भएका उपभोक्ताहरूको सहजताका लागि टेकु स्थित निगम कार्यालयमा ग्यास दिने व्यवस्था गरेकोमा त्यहाँ ग्यास लिन आउने ग्राहकको संख्या घटेको र नेपाल ग्यासको बालाजु स्थित उद्योगमा पनि ग्यास लिन जानेको संख्या कम भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। कार्यकारी निर्देशक भट्टले खाना पकाउने ग्यासको मूल्य भारतबाट 216 रूपियाँ बढेर आएको भए पनि नेपालमा नबढ़ाइएको र पेट्रोल तथा डिजलको मूल्य उच्च रकमले बढेर आएको भए पनि एकै पटक उच्च रकमले बढ़ाउँदा उपभोक्तालाई असर नपरोस् भनेर सामान्य रकमले मात्र मूल्य बढ़ाएको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार मूल्य नघटाउँदा निगमलाई 15 दिनमा मात्रै 3.93 अर्ब घाटा हुने उल्लेख गर्दै डाक्टर भट्टले निगमलाई हुने घाटा मूल्य स्थिरीकरण कोषबाट बेहोर्ने गरी हाललाई व्यवस्था मिलाएको जानकारी दिनुभयो। हाल नेपालमा ग्यास नियमित जस्तै दैनिक रूपमा 93 बुलेट आइरहेको र पेट्रोल पनि दैनिक रूपमा 2000 किलोलिटर आयात भइरहेको उहाँले जानकारी दिनुभयो। बिहिबार नेपाली शेयर बजारको परिसूचक तथा कारोबार रकममा उच्च वृद्धि भएको छ। यस दिन परिसूचक 64.69 अङ्कले बढेको छ। परिसूचक वृद्धिपछि नेप्से परिसूचक 2870 अङ्कमा कायम भएको छ। बुधबार बजारमा 12.03 अर्ब रूपियाँ बराबरको कारोबार भएकोमा बिहिबार 21.22 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। यसअघि फागुन 26 गते 21.50 अर्ब कारोबार भएको थियो। यस दिन बजारमा 240 कम्पनीहरूको मूल्य बढ्दा 22 घटेको छ भने 2 कम्पनीको मूल्य स्थिर भएको छ। स्वच्छ वातावरण रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ पुष्प व्यापार मेला बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। फ्लोरिकल्चर एसोसिएशन नेपालले आयोजना गरेको मेलाको उद्घाटन गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई परिष्कृत बनाउन थप कार्यक्रम र नीतिगत सुझाव आएको खण्डमा बागमती प्रदेश सरकार सहयोगका लागि तत्पर रहेको बताउनुभयो। संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले पुष्प व्यवसाय रोजगारी र समृद्धिको महत्वपूर्ण क्षेत्र भएको र यसले बढ्दो शहरीकरणसँगै आम नागरिकमा रहेको मानसिक चापलाई सन्तुलन राख्न योगदान पुर्याएको उल्लेख गर्नुभयो। फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हाल नेपालमा 52 जिल्लामा लगभग 270 हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय विस्तार भइरहेको जानकारी गराउँदै पुष्प व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर 53,500 जना भन्दा बढी जनशक्तिले रोजगार प्राप्त गरेको जानकारी दिनुभयो। नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्य उच्च रकमले घटेको छ। बिहिबार सुन तोलामा 5,400 रूपियाँले र चाँदी 140 रूपियाँले घटेको छ। बिहिबार छाप भएको सुन प्रति तोला 3,02,300 र त्यति नै परिणामको चाँदीको मूल्य 5,010 रूपियाँ कायम भएर कारोबार भएको छ। बुधबार छाप भएको सुन प्रति तोला 3,07,700 र त्यति नै परिणामको चाँदी 5,150 रूपियाँमा कारोबार भएको थियो।
अब खेल समाचार अझै बमबाट।
पुलिसले लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि जितेको छ। घरेलु क्रिकेटमा दुई विभागीय टोलीबीच फेरि नेपाल पुलिस क्लब अब्बल साबित भएको छ। मूलपानी मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई बिहिबार 4 विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो। गत वर्ष पनि पुलिस र आर्मी बीच नै फाइनल भएको थियो। 3 दिवसीय क्रिकेटको दोस्रो इनिङमा 227 रनको लक्ष्य पाएको पुलिसले 6 विकेट गुमाएर पूरा गर्यो। 9 विकेटको क्षतिमा 178 रनबाट बिहिबारको खेल अघि बढ़ाइएको आर्मी दोस्रो इनिङमा 226 रनमा अल आउट भएपछि पुलिसले 227 रनको लक्ष्य पाएको थियो। 4 टोलीको सहभागिता रहेको जय ट्रफीको लिग चरण 2 दिने र फाइनल 3 दिने ढाँचामा खेलिएको थियो। एपीएफ क्लब र बागमती प्रदेश पनि जय ट्रफीमा सहभागी थिए। पुलिसका ललित नारायण राजवंशी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी चुनिएका छन्। ललित नै उत्कृष्ट बलर र बागमतीका ईशान पाण्डे उत्कृष्ट ब्याटर घोषित भए। नेपाल सरकारको अध्यागमन विभागले राजधानीमा जारी एन्फा राष्ट्रिय लीगमा पर्यटकीय भिसामा रहेका विदेशी खेलाड़ीलाई नखेलाउन निर्देशन जारी गरेको छ। विभागले बिहिबार अखिल नेपाल फुटबल संघ एन्फालाई पत्रचार गर्दै विदेशी खेलाड़ीको सहभागिताबारे निर्देशन जारी गरेको हो। विभागले पर्यटन भिसामा नेपालमा रहेका विदेशी नागरिकलाई कुनै पनि व्यावसायिक खेल गतिविधिमा संलग्न गराउन नपाइने स्पष्ट पारेको हो। भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न भएको पाइएमा तत्काल कानूनी कार्यवाही हुने चेतावनी विभागले दिएको छ। राष्ट्रिय लीगमा केही क्लबहरूले पर्यटक भिसामा रहेका विदेशी खेलाड़ी उतारेको उजुरीपछि राष्ट्रिय खेलकुद परिषद राखेपले विवरण माग गरे लगत्तै अध्यागमन विभागले यस्तो स्पष्टीकरण दिएको हो। यो सँगै बुधबारबाट शुरू भएको शहीद स्मारक महिला लीग अनिश्चितकालका लागि स्थगित भएको छ। जारी राष्ट्रिय लीग पनि रोकिएको छ।
अब मौसम आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरू तथा लुम्बिनी बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रतिवेदन 2082 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश। निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा लोकतन्त्र अझ बलियो भएको राष्ट्रपतिको विश्वास। आगामी तीन दिन कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको सम्भावना। आवश्यक सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र मध्य पूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानलाई युरोपियन युनियनका नेताहरूको आग्रह। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।